سورہ روم. نام: پہلی ہی آیت کے لفظ غلبت الروم سے ماخوذ ہے. زمانہ نزول: آغاز ہی میں جس تاریخی واقعے کا ذکر کیا گیا ہے اس سے زمانہ نزول قطعی طور پر متعین ہو جاتا ہے. اس میں ارشاد ہوا ہے کہ قریب کی سرزمین میں رومی مغلوب ہو گئے ہیں. اس زمانے میں عرب سے متصل رومی مقبوضات اردن، شام اور فلسطین تھے. ان علاقوں میں رومیوں پر ایرانیوں کا غلبہ 615 عیسوی میں مکمل ہوا تھا. اس طرح پوری صحت کے ساتھ یہ کہا جا سکتا ہے کہ یہ سورت اسی سال نازل ہوئی تھی اور یہ وہی سال تھا جس میں ہجرت حبشہ واقع ہوئی. تاریخی پس منظر: جو پیشن گوئی اس سورت کی ابتدائی آیات میں کی گئی ہے وہ قرآن مجید کے کلام الہی ہونے اور محمد صلی اللہ علیہ وآلہ وسلم کے رسول برحق ہونے کی نمایاں ترین شہادتوں میں سے ایک ہے. اسے سمجھنے کے لیے ضروری ہے کہ ان تاریخی واقعات پر ایک تفصیلی نگاہ ڈالی جائے جو ان آیات سے تعلق رکھتے ہیں. نبی صلی اللہ علیہ وآلہ وسلم کی نبوت سے 8 سال پہلے کا واقعہ ہے کہ قیصر روم ماریس کے خلاف بغاوت ہوئی اور ایک شخص فوکاس تخت سلطنت پر قابض ہو گیا. اس شخص نے پہلے تو قیصر کی آنکھوں کے سامنے اس کے 5 بیٹوں کو قتل کرایا، پھر خود قیصر کو قتل کرا کے باپ بیٹوں کے سر قسطنطنیہ میں برسر عام لٹکوا دیے، اور اس کے چند روز بعد اس کی بیوی اور 3 لڑکیوں کو بھی مروا ڈالا. اس واقعے سے ایران کے بادشاہ خسرو پرویز کو روم پر حملہ آور ہونے کے لیے بہترین اخلاقی بہانہ مل گیا. قیصر موریس اس کا محسن تھا، اسی کی مدد سے پرویز کو ایران کا تخت نصیب ہوا تھا. اسے وہ اپنا باپ کہتا تھا. اس بنا پر اس نے اعلان کیا کہ میں غاصب فوکاس سے اس ظلم کا بدلہ لوں گا جو اس نے میرے مجازی باپ اور اس کی اولاد پر ڈھایا ہے. 603 عیسوی میں اس نے سلطنت روم کے خلاف جنگ کا آغاز کیا اور چند سال کے اندر وہ فوکاس کی فوجوں کو پے در پے شکستیں دیتا ہوا ایک طرف ایشیائے کوچک میں ایڈسا موجودہ عرفا تک اور دوسری طرف شام میں حلب اور انطاکیہ تک پہنچ گیا. روم کے آیان سلطنت یہ دیکھ کر کہ فوکاس ملک کو نہیں بچا سکتا افریقہ کے گورنر سے مدد کے طالب ہوئے. اس نے اپنے بیٹے ہرقل کو ایک طاقتور بیڑے کے ساتھ قسطنطنیہ بھیج دیا. اس کے پہنچتے ہی فوکاس معزول کر دیا گیا. اس کی جگہ ہرقل قیصر بنایا گیا اور اس نے برسر اقتدار آ کر فوکاس کے ساتھ وہی کچھ کیا جو اس نے موریس کے ساتھ کیا تھا. یہ 610 عیسوی کا واقعہ ہے اور یہ وہی سال ہے جس میں نبی صلی اللہ علیہ وآلہ وسلم اللہ تعالیٰ کی طرف سے منصب نبوت پر سرفراز ہوئے. خسرو پرویز نے جس اخلاقی بہانے کو بنیاد بنا کر جنگ چھیڑی تھی، فوکاس کے عزل اور قتل کے بعد وہ ختم ہو چکا تھا. اگر واقعی اس کی جنگ کا مقصد غاصب فوکاس سے اس کے ظلم کا بدلہ لینا ہوتا تو اس کے مارے جانے پر اسے نئے قیصر سے صلح کر لینی چاہیے تھی، مگر اس نے پھر بھی جنگ جاری رکھی اور اب اس جنگ کو اس نے مجوسیت اور مسیحیت کی مذہبی جنگ کا رنگ دے دیا. عیسائیوں کے جن فرقوں کو رومی سلطنت کے سرکاری کلیسا نے ملحد قرار دے کر سال ہا سال سے تختہ مشق ستم بنا رکھا تھا، یعنی نستوری اور یعقوبی وغیرہ، ان کی ساری ہمدردیاں بھی مجوسی حملہ آوروں کے ساتھ ہو گئیں اور یہودیوں نے بھی مجوسیوں کا ساتھ دیا. حتیٰ کہ خسرو پرویز کی فوج میں بھرتی ہونے والے یہودیوں کی تعداد 26,000 تک پہنچ گئی. हरकुल आकर इस सैलाब को ना रोक सका। तख्त नशीन होते ही पहली इत्तला जो उसे मशरक से मिली वो अंताकिया पर ईरानी कब्जे की थी। इसके बाद 613 ईस्वी में दमिश्क फतह हुआ, फिर 614 ईस्वी में बैतुल मक़दस पर कब्जा करके ईरानियों ने मसीही दुनिया पर क़यामत ढा दी। 90,000 ईसाई उस शहर में कत्ल किए गए। उनका सबसे ज्यादा मुकद्दस कलीसा कीनसतुल क़यामा बर्बाद कर दिया गया। असली सलीब, जिसके मुतालिक ईसाइयों का अकीदा था कि उसी पर मसीह ने जान दी थी, मजूसियों ने छीन कर मदाइन पहुंचा दी। लाट पादरी जकरिया को भी वो पकड़कर ले गए और शहर के तमाम बड़े बड़े गिरजों को उन्होंने मिसमार कर दिया। इस फतह का नशा जिस बुरी तरह खसरो परवेज पर चढ़ा था, उसका अंदाज़ा उस खत से होता है जो उसने बैतुल मक़दस से हरकुल को लिखा था। उसमें वो कहता है, सब खुदाओं से बड़े खुदा, तमाम रूए ज़मीन के मालिक खसरो की तरफ से उसके कमीना और बेशऊर बंदे हरकुल के नाम, तू कहता है कि तुझे अपने रब पर भरोसा है, क्यों ना तेरे रब ने यरूशलम को मेरे हाथ से बचा लिया। उस फतह के बाद एक साल के अंदर अंदर ईरानी फौजें उर्दुन, फलस्तीन और जजीरा नुमाए सेना के पूरे इलाके पर काबिज होकर हुदूद मिस्र तक पहुंच गईं। ये वो ज़माना था जब मक्का मुअज़्ज़मा में एक और उससे बदरजहा ज़्यादा तारीखी अहमियत रखने वाली जंग बरपा थी। यहाँ तौहीद के अलमबरदार सैयदना मोहम्मद सल्लल्लाहु अलैहि वालेहि वसल्लम की क़यादत में और शिर्क के पैरोकार सरदारान कुरैश की रहनुमाई में एक दूसरे से बरसरे जंग थे और नौबत यहाँ तक पहुँच गई थी कि 615 ईस्वी में मुसलमानों की एक बड़ी तादाद को अपना घर बार छोड़कर हबशा की ईसाई सल्तनत में जो रूम की हलीफ थी पनाह लेनी पड़ी। उस वक्त सल्तनत रूम पर ईरान के गलबे का चर्चा हर जबान पर था। मक्के के मुशरिकीन इस पर बगलें बजा रहे थे और मुसलमानों से कहते थे कि देखो, ईरान के आतिशपरस्त फतह पा रहे हैं और वही और रिसालत के मानने वाले ईसाई शिकस्त पर शिकस्त खाते चले जा रहे हैं। इसी तरह हम अरब के बुतपरस्त भी तुम्हें और तुम्हारे दीन को मिटा कर रख देंगे। उन हालात में कुरान मजीद की ये सूरत नाजिल हुई और इसमें ये पेशनगोई की गई कि करीब की सरजमीन में रूमी मगलूब हो गए हैं, मगर इस मगलूबियत के बाद चंद साल के अंदर ही वो गालिब आ जाएंगे और वो दिन होगा जबकि अल्लाह की दी हुई फतह से अहले ईमान खुश हो रहे होंगे। इसमें एक के बजाय दो पेशनगोइयां थीं, एक ये कि रूमियों को गलबा नसीब होगा, दूसरी ये कि मुसलमानों को भी उसी ज़माने में फतह हासिल होगी। बज़ाहिर दूर दूर तक कहीं इसके आसार मौजूद न थे कि इनमें से कोई एक पेशनगोई भी चंद साल के अंदर पूरी हो जाएगी। एक तरफ मुट्ठी भर मुसलमान थे जो मक्के में मारे और खदेड़े जा रहे थे और इस पेशनगोई के बाद भी 8 साल तक उनके लिए गलबे और फतह का कोई इम्कान किसी को नजर ना आता था। दूसरी तरफ रूम की मगलूबियत रोज बरोज बढ़ती चली गई। 619 ईस्वी तक पूरा मिस्र ईरान के कब्जे में चला गया और मजूसी फौजों ने तराबलस के करीब पहुंचकर अपने झंडे गाड़ दिए। एशियाई कोचक में ईरानी फौजें रोमियों को मारती दबाती बास्फोरस के किनारे तक पहुंच गईं और 617 ईस्वी में उन्होंने ऐन कुस्तुनतुनिया के सामने खिलकदून मौजूदा काजी कोई पर कब्जा कर लिया। कैसर ने खसरो के पास एलची भेजकर नहायत आजजी के साथ दरख्वास्त की कि मैं हर कीमत पर सुलह करने के लिए तैयार हूं, मगर उसने जवाब दिया کہ اب میں قیصر کو اس وقت تک امان نہ دوں گا جب تک وہ پا بزنجیر میرے سامنے حاضر نہ ہو اور اپنے خدائے مسلوب کو چھوڑ کر خداوندِ آتش کی بندگی نہ اختیار کر لے۔ آخر کار قیصر اس حد تک شکست خوردہ ہو گیا کہ اس نے قسطنطنیہ چھوڑ کر قرطاجنہ، موجودہ تیونس، منتقل ہو جانے کا ارادہ کر لیا۔ غرض انگریز مورخ گبن کے بقول قرآن مجید کی اس پیشنگوئی کے بعد بھی 7-8 برس تک کے حالات ایسے تھے کہ کوئی شخص یہ تصور نہ کر سکتا تھا کہ رومی سلطنت ایران پر غالب آ جائے گی، بلکہ غلبہ تو درکنار، اس وقت تو کسی کو یہ امید بھی نہ تھی کہ اب یہ سلطنت زندہ رہ جائے گی۔ حاشیہ 1، گبن ڈیکلائن اینڈ فال آف دا رومن ایمپائر، والیوم 2، پیج 788، ماڈرن لائبریری، نیو یارک۔ قرآن کی یہ آیات جب نازل ہوئیں تو کفار مکہ نے ان کا خوب مذاق اڑایا، اور عبی بن خلف نے حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ سے شرط بدی کہ اگر 3 سال کے اندر رومی غالب آ گئے تو 10 اونٹ میں دوں گا، ورنہ 10 اونٹ تم کو دینے ہوں گے۔ نبی صلی اللہ علیہ وآلہ وسلم کو اس شرط کا علم ہوا تو آپ نے فرمایا کہ قرآن میں فی بدع سنین کے الفاظ آئے ہیں، اور عربی زبان میں بدع کا اطلاق 10 سے کم پر ہوتا ہے، اس لیے 10 سال کے اندر کی شرط کرو اور اونٹوں کی تعداد بڑھا کر 100 کر دو۔ چنانچہ حضرت ابو بکر نے عبی سے پھر بات کی اور نئے سرے سے یہ شرط طے ہوئی کہ 10 سال کے اندر فریقین میں سے جس کی بات غلط ثابت ہوگی وہ 100 اونٹ دے گا۔ 622 عیسوی میں ادھر نبی صلی اللہ علیہ وآلہ وسلم ہجرت کر کے مدینہ طیبہ تشریف لے گئے، اور ادھر قیصر ہرقل خاموشی کے ساتھ قسطنطنیہ سے بحر اسود کے راستے ترابزون کی طرف روانہ ہوا، جہاں اس نے ایران پر پشت کی طرف سے حملے کی تیاری کی۔ اس جوابی حملے کی تیاری کے لیے قیصر نے کلیسا سے روپیہ مانگا، اور مسیحی کلیسا کے اسقف اعظم سرجیس نے مسیحیت کو مجوسیت سے بچانے کے لیے گرجاؤں کے نذرانوں کی جمع شدہ دولت سود پر قرض دی۔ ہرقل نے اپنا حملہ 623 عیسوی میں آرمینیا سے شروع کیا، اور دوسرے سال 624 عیسوی میں اس نے آذربائیجان میں گھس کر زرتشت کے مقام پیدائش اور ارمیہ کو تباہ کر دیا، اور ایرانیوں کے سب سے بڑے آتش کدے کی اینٹ سے اینٹ بجا دی۔ خدا کی قدرت کا کرشمہ دیکھیے کہ یہی وہ سال تھا جس میں مسلمانوں کو بدر کے مقام پر پہلی مرتبہ مشرکین کے مقابلے میں فیصلہ کن فتح نصیب ہوئی۔ اس طرح وہ دونوں پیشن گوئیاں جو سورہ روم میں کی گئی تھیں 10 سال کی مدت ختم ہونے سے پہلے بیک وقت پوری ہو گئیں۔ پھر روم کی فوجیں ایرانیوں کو مسلسل دباتی چلی گئیں۔ نینوا کی فیصلہ کن لڑائی 627 عیسوی میں انہوں نے سلطنت ایران کی کمر توڑ دی۔ اس کے بعد شاہان ایران کی قیامگاہ دستگرد یعنی دسکرت الملک کو تباہ کر دیا گیا، اور آگے بڑھ کر ہرقل کے لشکر عین تیسافون کے سامنے پہنچ گئے جو اس وقت ایران کا دارالسلطنت تھا۔ 628 عیسوی میں خسرو پرویز کے خلاف گھر میں بغاوت رونما ہوئی، وہ قید کیا گیا، اس کی آنکھوں کے سامنے اس کے 18 بیٹے قتل کر دیے گئے، اور چند روز بعد وہ خود قید کی سختیوں سے ہلاک ہو گیا۔ یہی سال تھا جس میں صلح حدیبیہ واقع ہوئی، جسے قرآن فتح عظیم کے نام سے تعبیر کرتا ہے، اور یہی سال تھا جس میں خسرو کے بیٹے قباد ثانی نے تمام رومی مقبوضات سے دستبردار ہو کر और असली सलीब वापस करके रोम से सुलह कर ली। 629 ईस्वी में कैसर मुकद्दस सलीब को उसकी जगह रखने के लिए खुद बैतुल मक़दस गया और उसी साल नबी सल्लल्लाहु अलैहि वालेही वसल्लम उम्रतुल क़ज़ा अदा करने के लिए हिजरत के बाद पहली मर्तबा मक्का मुअज़्ज़मा में दाखिल हुए। उसके बाद किसी के लिए भी इस अम्र में शुबे की गुंजाइश बाकी न रही कि कुरान की पेशनगोई बिल्कुल सच्ची थी। अरब के बकसरत मुशरिकीन इस पर ईमान ले आए। उबई बिन खलफ के वारिसों को हार मानकर शर्त के ऊंट अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हों के हवाले करने पड़े। वो उन्हें लेकर नबी सल्लल्लाहु अलैहि वालेहि वसल्लम की खिदमत में हाजिर हुए। आपने हुक्म दिया कि इन्हें सदका कर दिया जाए, क्योंकि शर्त उस वक्त हुई थी जब शरीयत में जुए की हुर्मत का हुक्म नहीं आया था, मगर अब हुर्मत का हुक्म आ चुका था। इसलिए हरबी काफिरों से शर्त का माल तो ले लेने की इजाज़त दे दी गई, मगर हिदायत की गई कि इसे खुद इस्तेमाल करने के बजाय सदका कर दिया जाए। मौजू और मजमून। इस सूरत में कलाम का आगाज इस बात से किया गया है कि आज रूमी मغلوب हो गए हैं और सारी दुनिया ये समझ रही है कि इस सल्तनत का खात्मा करीब है, मगर चंद साल न गुजरने पाएंगे कि पांसा पलट जाएगा और जो मغلوب है वो गालिब हो जाएगा। इस तमहीद से ये मजमून निकल आया कि इंसान अपनी सताह बीनी की वजह से वही कुछ देखता है जो बज़ाहिर उसकी आँखों के सामने होता है, मगर उस जाहिर के पर्दे के पीछे जो कुछ है उसकी उसे खबर नहीं होती। ये जाहिर बीनी जब दुनिया के ज़रा ज़रा से मामलात में गलत फहमियों और गलत अंदाज़ों की मौजब होती है, और जबकि महज इतनी सी बात ना जानने की वजह से कि कल क्या होने वाला है आदमी गलत तखमीने लगा बैठता है, तो फिर बाहैसियत मजमूई पूरी जिंदगी के मामले में जाहिर हयात दुनिया पर एतमाद कर बैठना और उसी की बुनियाद पर अपने पूरे सरमाया हयात को दाव पर लगा देना कितनी बड़ी गलती है। इस तरह रोम और ईरान के मामले से तकरीर का रुख आखिरत के मौजू की तरफ फिर जाता है और मुसलसल तीन रुकुओं तक तरीके तरीके से ये समझाने की कोशिश की जाती है कि आखिरत मुमकिन भी है, माकूल भी है और इसकी ज़रूरत भी है, और इंसानी ज़िंदगी के निज़ाम को दुरुस्त रखने के लिए भी ये ज़रूरी है कि आदमी आखिरत का यकीन रखकर अपनी मौजूदा ज़िंदगी का प्रोग्राम इख्तियार करे, वरना वही गलती वाक़े होगी जो ज़ाहिर पर एतमाद कर लेने से वाक़े हुआ करती है। इस सिलसिले में आखिरत पर इस्तदलाल करते हुए कायनात के जिन आसार को शहादत में पेश किया गया है वो बिल्कुल वही आसार हैं जो तौहीद पर भी दलालत करते हैं। इसलिए चौथे रुकू के आगाज से तकरीर का रुख तौहीद के असबात और शिर्क के इब्ताल की तरफ फिर जाता है और बताया जाता है कि इंसान के लिए फितरी दीन इसके सिवा कुछ नहीं है कि वो बिल्कुल यकसू होकर खुदाए वाहिद की बंदगी करे। शिर्क फितरत कायनात और फितरत इंसान के खिलाफ है। इसीलिए जहां भी इंसान ने इस गुमराही को इख्तियार किया है वहां फसाद रुनुमा हुआ है। इस मौके पर उस फसाद अजीम की तरफ जो उस वक्त दुनिया की दो सबसे बड़ी सल्तनतों के दरमियान जंग की बदौलत बरपा था इशारा किया गया है और बताया गया है कि ये फसाद भी शिर्क के नताइज में से है, और पिछली इंसानी तारीख में भी जितनी कौमें मुब्तलाए फसाद हुई हैं वो सब भी मुशरिक ही थीं। खात्मा कलाम पर तमसील के पैराए में लोगों को समझाया गया है कि जिस तरह मुर्दा पड़ी हुई ज़मीन खुदा की भेजी हुई बारिश से यकायक जी उठती है اور زندگی اور بہار کے خزانے اگلنے شروع کر دیتی ہے، اسی طرح خدا کی بھیجی ہوئی وحی اور نبوت بھی مردہ پڑی ہوئی انسانیت کے حق میں ایک باران رحمت ہے، جس کا نزول اس کے لیے زندگی اور نشو نما اور خیر و فلاح کا موجب ہوتا ہے۔ اس موقع سے فائدہ اٹھاؤ گے تو یہی عرب کی سونی زمین رحمت الہی سے لہلہا اٹھے گی اور ساری بھلائی تمہارے اپنے لیے ہی ہوگی۔ اس سے فائدہ نہ اٹھاؤ گے تو اپنا ہی نقصان کرو گے، پھر پچھتانے کا کچھ حاصل نہ ہوگا اور تلافی کا کوئی موقع تمہیں میسر نہ آئے گا۔